यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनैतिक दल सम्बन्धी अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता। जनता समाजवादी पार्टी नेपालको महन्त ठाकुर पक्षद्वारा पनि दल दर्ताका लागि आवेदन। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा। विगत 5 वर्षको अवधिमा नेपालको बहुआयामिक गरीबी घटेर 17.4% झरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदन। नेपालमा आज थप 3,403 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणबाट थप 42 जनाको मृत्यु, 2,104 जना संक्रमण मुक्त। र अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको 9,50,00,000,000,000 अमेरिकी डलर रोक्का। समाचार विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा 114 उपधारा 1 बमोजिम राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078 जारी गर्नुभएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। राजनैतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078 अनुसार राजनैतिक दलका 20% सदस्यले नयाँ दल गठन गर्न सक्ने भएका छन्। जारी अध्यादेशमा राजनैतिक दल सम्बन्धी ऐन 2073 उपदफा 2 रहेका शब्द हेरफेर र उपदफा 2 क थपिएको छ। ऐनमा रहेका केन्द्रीय समिति र संघीय संसदका संसदीय दलका कम्तीमा 40% सदस्यले भन्ने शब्दको सट्टा अध्यादेशमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दल को हकमा त्यस्तो दल दर्ता हुँदाका वखतको केन्द्रीय समितिको 20% वा सोभन्दा बढ़ी सदस्य वा त्यस्तो दलको संघीय संसदको संसदीय दलको 20% वा सोभन्दा बढ़ी सदस्यले एकैपटक भन्ने शब्दहरू राखिएका छन्। त्यस्तै अध्यादेशमा उपदफा 2 कमा छुट्टै नयाँ दल गठन भएकामा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन भनी आज प्रकाशित राजपत्रमा उल्लेख छ। ऐनको दफा 48 उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशमा रहेका दर्ता गरिसकेका दलले भन्ने शब्दहरू पछि वा दफा 33 उपदफा 2 बमोजिम गठन भएको नयाँ दलले भन्ने शब्द राखिएको छ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गर्नुभएको छ। वरिष्ठ नेता नेपालले आज निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दल दर्ता गर्न निवेदन दिनुभएको हो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले समाजवादी नामको दल दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको जानकारी दिनुभयो। नेकपा एमाले समाजवादीमा साविक नेकपा एमालेका संघीय संसदका 31 सांसद र 58 केन्द्रीय सदस्य रहनुभएको नेता राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो। दलले दर्ता गराएको निवेदनको दर्ता नम्बर 433 रहेको आयोगले जनाएको छ। आजै जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक नामको नयाँ राजनैतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। साविक जनता समाजवादी पार्टी विभाजनका क्रममा नयाँ दल दर्ता भएको हो। नेता महन्त ठाकुरको अध्यक्षतामा गठित जनता समाजवादी पार्टी नेपाल प्रजातान्त्रिकको वरिष्ठ नेतामा राजेन्द्र महतो सहित 24 सदस्यीय कार्यकारिणी समिति रहनेछ। नयाँ दलमा साविक जसपाका 14 सांसद र 17 केन्द्रीय सदस्य रहेको जानकारी दिएको छ। सरकारले राजनैतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश 2078लाई जारी गरेसँगै एकै दिन आज एमाले र जसपा विभाजन भई नयाँ दल दर्ताको प्रक्रिया अघि बढ़ेको हो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित 14 जना प्रतिनिधि सभा सदस्यहरूले आफूहरूलाई पदमुक्त नगर्न संघीय संसद सचिवालयमा पत्र बुझाउनु भएको छ। एमाले राजनैतिक दल सम्बन्धी ऐन बमोजिम कार्यवाहीका लागि सिफारिश गरेको जनाए पनि आफूहरूले कानून विपरीत हुने गरी कुनै कार्य नगरेकाले कार्यवाही नगर्न आग्रह गर्दै आज 14 जना सांसदले सचिवालयमा पत्र बुझाउनु भएको हो। बागमती प्रदेशका मुख्यमन्त्री दोर्मणि पौडेलले आज संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ। पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा नेकपा एमाले नेत्री अष्टलक्ष्मी साक्येलाई संसदीय दलको नेता चयन गरिएको छ। एमाले दलको नेतामा नेत्री साक्येलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो। यसैबीच मुख्यमन्त्री पौडेलले आजै आफ्नो पदबाट राजीनामा दिने र भोलिसम्म साक्य मुख्यमन्त्री बन्ने मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले हालसम्म अफगानिस्तानमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको र यथाशीघ्र सुरक्षित उद्धारका लागि पहल भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री खाँडले नेपालीहरूको उद्धारका लागि सरकारले अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र संघ तथा सम्पूर्ण मित्र राष्ट्रका नियोगहरूलाई आग्रह गरिसकेको र सबैबाट सकारात्मक जवाब प्राप्त भएको जानकारी दिनुभयो। गृहमन्त्री खाँडले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षालाई ध्यानमा राखेर सरकारले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल अफगानिस्तानको पछिल्लो राजनैतिक घटनाप्रति तटस्थ रहने सन्देश दिए र त्यसले अफगानिस्तानका द्वन्द्वरत पक्ष तथा अन्तर्राष्ट्रिय समुदायबाट मैत्रीपूर्ण व्यवहारको अपेक्षा गरेको बताउनुभयो।
यो अफगानिस्तानको घटनामा नेपाल चाहिँ तटस्थ रूपमै उभिएको छ, किनकि त्यहाँको पुरानो प्रणाली र नयाँ प्रणालीका बारेमा हाम्रो धारणा चाहिँ अहिले तटस्थै आएको छ। त्यो तटस्थताको नीति किन लिएको भन्दा त्यहाँ नेपालीहरूको रक्षाको लागि लिएको मूल त्यहाँ चाहिने सिद्धान्त दृष्टिकोण प्रचलित अरू चाहिने कुराहरू भन्दा पनि यदि हामीले कुनै पक्ष गर्यौँ भने त्यो पक्ष कारणले नेपालीहरूले त्यहाँ रहेकाले मूल्य चुकाउनु परोस्, त्यस कारणले हामीले तटस्थताको भूमिका निर्वाह गरेको हो। त्यहाँ अब सबै मुलुकसँग चाहिने हाम्रा छिमेकी मुलुकहरूसँग पनि र संयुक्त राष्ट्रसँग पनि कूटनैतिक चाहिने आग्रह गरिरहेका छौँ कि उहाँहरूले आफ्ना नागरिकहरू त्यहाँबाट सुरक्षित आफ्नो गर्ने क्रममा नेपालीहरूलाई पनि मद्दत गर्नुहोस्।
गृहमन्त्री खाँडले अफगानिस्तानमा सर्वसाधारणका लागि कुनै पनि जहाजले उडान भर्ने अवस्था नरहेको र अमेरिकी सेनाको जहाजले मात्रै त्यहाँ रहेका विभिन्न देशका नागरिकको उद्धार गरिरहेको बताउनुभयो। बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अफगानिस्तानमा रहेका नेपालीको जानकारी लिन तथा उद्धारका लागि संयुक्त राष्ट्र संघीय नियोग मार्फत आवश्यक पहल भइरहेको जानकारी दिनुभयो। सचिव पौडेलले नेपालीहरू कार्यरत रहेका विभिन्न निकायहरू मार्फत परराष्ट्र मन्त्रालयलाई प्राप्त जानकारी अनुसार हालसम्म सबै नेपालीहरू सुरक्षित रहेको र केही नेपालीहरू अझै अफगानिस्तानमै रहन चाहेको सूचना प्राप्त भएको समेत जानकारी दिनुभयो। बैठकमा सांसदहरू मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, अतहर कमाल मुसलमान, लालबहादुर थापा लगायतले नेपालीको उद्धारका लागि सम्भावित सबै उपायहरू अवलम्बन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। समितिका सभापति कृष्ण भक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकले अफगानिस्तानमा रहेका सबै नेपालीको सुरक्षित उद्धारका लागि सरकारलाई निर्देशन दिएको छ। अफगानिस्तानबाट उद्धार गरेर थप 72 नेपालीलाई आज काठमाडौँ ल्याइएको छ। उहाँहरू आज बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु भएको हो। अफगानिस्तानबाट लन्डन पुर्याइएका 72 नेपालीलाई लन्डनबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिनुभयो। फर्किएका नेपालीलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षण लगायत प्रक्रिया पूरा गरी घर पठाइने उहाँले बताउनुभयो। हिजो दुई चरणमा गरी 205 व्यक्तिलाई काठमाडौँ ल्याइएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दार कम्युनिष्टबीच एकता अहिलेको आवश्यकता भएको बताउनु भएको छ। माओवादी केन्द्रले पेरिस डाँडा स्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी पुननिर्माण गर्ने संकल्प गरेको बताउनुभयो। अध्यक्ष प्रचण्डले माओवादी शान्ति सम्झौता प्रक्रियामा आएपछि क्रान्तिकारी चरित्र संस्कार बिर्सिँदै गएको गुनासो आएका आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेकोमा जोड़ दिनुभयो। राष्ट्रिय योजना आयोगले बहुआयामी गरिबी सम्बन्धी दोस्रो सूचकांक प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले आज सार्वजनिक गर्नुभएको प्रतिवेदनमा विगत पाँच वर्षको अवधिमा नेपालको बहुआयामी गरिबी घटेर 17.4% झरेको उल्लेख छ। प्रतिवेदन अनुसार यस अवधिमा 31 लाख जनसंख्या बहुआयामी गरिबीबाट माथि उठे पनि अझै नेपालको करिब 50 लाख जनसंख्या बहुआयामी गरिबीको रेखामुनि रहेको छ। प्रतिवेदनले सन् 2014 देखि सन् 2019 सम्मको तथ्याङ्कलाई आधार मानेर प्रतिवेदन तयार पारेको राष्ट्रिय योजना आयोगले जनाएको छ। प्रतिवेदनले सबैभन्दा धेरै गरिबी कर्णाली प्रदेशमा 39.5% रहेको देखाएको छ। यसैगरी सुदूरपश्चिम प्रदेशमा 25.3%, दुई नम्बर प्रदेशमा 25.3%, बागमती प्रदेशमा 9.6% र सबैभन्दा कम गण्डकी प्रदेशमा 7% जनता गरिबीको रेखामुनि रहेका छन्। प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पौडेलले दुई नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशले गरिबी घटाउने सन्दर्भमा अझै धेरै काम गर्नु आवश्यक भएको बताउनुभयो। कार्यक्रममा योजना आयोगका सदस्य डाक्टर रामकुमार भुइँयालले प्रतिवेदनको विभिन्न पक्षमा चर्चा गर्नुहुँदै नेपालको गरिबी 30%बाट घटेर 17.4% झरेको बताउनुभयो। नेपालमा आज थप 3403 जनामा संक्रमण पुष्टि भएको छ। 11,839 वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 2,613 जना र 4,999 वटा नमूनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा 790 जना गरी 3,403 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। यस्तै गएको 24 घण्टामा काठमाडौँ उपत्यकामा 993 जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ललितपुरमा 160, भक्तपुरमा 122 र काठमाडौँमा 711 जना रहेका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलका अनुसार कोरोना भाइरसको परीक्षण दर दैनिक 15-20 हजार रहेको र परीक्षण गरिएका मध्ये लगभग 20% संक्रमण पुष्टि भएको छ। यस्तै गत 24 घण्टामा नेपालमा थप 2104 जना कोरोना संक्रमण मुक्त भएका छन्। प्रवक्ता डाक्टर पौडेलले कोरोना संक्रमणको लक्षण देखिने बित्तिकै पीसीआर परीक्षण गरी आइसोलेसनमा बसेर परिवार र साथीभाइलाई सुरक्षित राख्न समेत आग्रह गर्नुभयो।
ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षणहरू छन् भने कृपया नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउनुहोला। सरकारी स्वास्थ्य संस्थामा पीसीआर निशुल्क हुन्छ लक्षण भएका बिरामीको र कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको। हाम्रो 753 वटै पालिकामा एन्टिजेन टेस्टको लागि उपलब्ध भएको पनि यहाँहरूलाई पुनः जानकारी गराउन चाहन्छु।
यसैगरी गत साउन 1 गते 12 वटा जिल्लामा मात्र 500 भन्दा बढ़ी सक्रिय संक्रमित रहेकामा आजसम्म त्यो संख्या बढ़ेर 21 जिल्लामा पुगेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट आज थप 42 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 10,396 पुगेको छ। यसैगरी गत 24 घण्टामा देशभरि 84,133 जनाले खोप लगाएका छन्। नेपालको कुल जनसंख्याको 16.19% एक मात्रा खोप लगाएको र 12% पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। प्रदेश नम्बर 2 सरकारले नेपाल भारत सीमानाका राजमार्ग तथा शहरी क्षेत्रका विभिन्न ठाउँमा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरेको छ। प्रदेश सरकारले 2,33,00,000 लागतमा जडान गरेको सीसीटीभी क्यामेराको प्रयोगबाट सड़कमा हुन सक्ने अपराध नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रदेश नम्बर 2 अपराध नियन्त्रण तथा सवारी साधनको अनुगमन गर्नका लागि प्रदेश 2 विभिन्न भागहरूमा सीसीटीभी क्यामेराको जडान गर्ने काम सम्पन्न भएको छ। सीमा क्षेत्रबाट हुने आवत जावत तथा अवैध एवं अवांछित क्रियाकलापहरूको नियन्त्रणका लागि नेपाल भारतको विभिन्न नाकाहरूमा अत्याधुनिक सीसीटीभी जडान गरेको प्रदेश 2 आन्तरिक मामला तथा संचार मन्त्रालयका प्रवक्ता उपसचिव अवध किशोर कुशवाहाले जानकारी दिनुभयो।
हाइवेबाट एउटा अमलेखगञ्ज र पथलियाको बीचमा, त्यसपछि निजगढमा अधिवासमा लहानमा अनि भारदमा चारवटा फंक्सन भएको क्यामेरा हामी चालन गरिरहेका छौँ, जसको काम नम्बर प्लेट पनि रिकगनाइज गर्छ, ट्राफिक म्यानेजमेन्ट पनि यसले गर्ने भयो र गाडीको स्पिड पनि नाप्ने गर्छ। यसको साथसाथै गाडीमा चाहिँ त्यो आइआर फ्लास छ, रातिमा पनि त्यसले फोटोहरू लिन सक्छ सड़क सुरक्षाको लागि र अपराध नियन्त्रणमा। यसले चाहिँ
राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाको नियन्त्रण, दुर्घटनामा परेकालाई शीघ्र उद्धार गर्नका लागि रडार सहितको मुभिङ क्यामेरा जडान गरिएको छ। यसै गरी नेपाल भारतको सीमा नाकाहरू जटी, भिटामोड, जयनगर, गौर र वीरगंजमा पनि सीसीटीभी क्यामेरा जडान गरिएको छ। सीसीटीभी क्यामेराको जडानबाट अपराध नियन्त्रण तथा सवारी साधनको निगरानीमा कस्तो सहयोग गर्छ भन्ने जिज्ञासामा प्रदेश दुईका प्रहरी नायब महानिरीक्षक उमेश रंजित कार।
आज फिसियल इन्टेलिजेन्स सहितको सीसीटीभी क्यामेरा हो, जसले फेस रिकग्निसन पनि गर्न सक्ने र नम्बर प्लेट पनि त्यसलाई रिकग्निसन गर्न सक्ने सिस्टम यसमा छ। त्यसलाई चाहिँ सफ्टवेयरमा इन्टिग्रेटेड गरेर डाटा इनपुट गरिसकेपछि अपराध अनुसन्धान, अपराध नियन्त्रणमा यसले महत्वपूर्ण भूमिका खेल्नेछ।
जडान भएको अत्याधुनिक सीसीटीभी क्यामेराको प्रभावकारी सञ्चालन एवं नियमित अनुगमन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
आउँछ। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य धनराज गुरूङकी आमा प्यारी गुरूङको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्ति जारी गरी उहाँप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँको 92 वर्षको उमेरमा हिजो निधन भएको थियो। रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालय बीच वैदेशिक रोजगार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वैदेशिक रोजगार बोर्डको सचिवालयका तर्फबाट कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै देशभर रहेका 25 एफएम रिले स्टेशनबाट प्रसारण हुने र श्रोताहरूको सहजताका लागि कार्यक्रमलाई सामाजिक सञ्जालका साथै डिजिटल प्लेटफर्ममा समेत राखिने जानकारी दिनुभयो। बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले वैदेशिक रोजगार कार्यक्रम रेडियो नेपालबाट विगत लामो समयदेखि सञ्चालन हुँदै आएको र वैदेशिक रोजगारीमा जाने श्रम शक्तिका लागि रेडियो कार्यक्रम प्रभावकारी पाइएको बताउनुभयो। बझाङमा हस्तकलामा प्रयोग गरिने फुरू संकलनका लागि डिभिजन वन कार्यालय बझाङले पूर्जी बन्द गर्दा व्यवसायीहरू समस्यामा परेका छन्। बझाङको हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रूखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा, फुरू लगायत अन्य सामग्रीहरू चिनिया बजारमा पठाइने गरिन्छ। बझाङबाट संवाददाता सत्यराज सिंहको रिपोर्ट।
हिमाली क्षेत्रमा पाइने तिलाइलो र पाँगरको रूखमा हुने गाँठोबाट बनाएको काठको भाँडा, फुरू लगायत अन्य सामग्रीहरू साइपाल गाउँपालिकाको ताग्लाको नाका भएर चिनिया बजारमा पठाउने गरिन्छ। बझाङ जिल्लामा उत्पादन भएका नेपाली हस्तकला पछिल्लो समय डिभिजन वन कार्यालयले पूर्जी दिन बन्द गरिदिएपछि भने व्यवसाय नै धराममा परेको फुरू व्यवसायी पासाङ लामाले बताउनुभयो।
क्युबिटको हिसाबले पनि पूर्जी दिन सकिन्छ, हस्तकला सम्बन्धी काम गर्ने पेसाको रूपमा अँगालिरहेको हुन्छ, त्यस्ता पेसा व्यवसायमाथि नै अन्याय भयो।
डिभिजन वन कार्यालयले फुरू लगायत हस्तकला संकलन गर्नको लागि पूर्जी दिए पेसा बसाई राख्न सहज हुने र आय आर्जनको स्रोत थपिने व्यवसायीहरूको भनाइ छ। रुखमा आउने फुरूको कटिङले गर्दा रुखलाई कुनै पनि असर नगर्ने भए पनि सरकार राख्नेहरूले यसको संकलनमा प्रतिबन्ध लगाएको बताउनुहुन्छ पुन पासाङ लामा।
रुखमा हुने फुरूको कटिङले गर्दा रुखलाई कुनै पनि असर गर्दैन, रुखमा हुने एउटा गाँठ हो, त्यसलाई निकाल्यो भने त अझै रुख त झन् फ्रेस हुन्छ। प्रत्यक्ष सरकार राख्नेहरूलाई इन्कम नहुने भएकोले यसलाई चाहिँ ओझेलमा पारे।
फुरू व्यवसायबाट युवा युवा स्वरोजगार हुनुका साथै सरकारको राजस्व बढ्ने बताउनुहुन्छ उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुरमेली।
वन कार्यालयले संकलन पूर्जी दिएको छैन, त्यसको लागि बझाङ डिभिजन कार्यालयले गर्दा हुन्छ कि यो भन्दा माथिल्लो त प्रदेशबाट हुन्छ कि त्यहाँबाट नभने संघबाट भएर पनि व्यवसाय गर्न पाउनुपर्छ। नेपाल सरकारको पनि राजस्व बढ्छ, यहाँका युवा व्यवसायहरूलाई पनि काम गर्दाखेरि सानोतिनो पैसा आउँछ भन्ने जस्तो लाग्छ मलाई।
डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्ण खातीले क्युफिटको हिसाबले पूर्जी दिने गरेको भए पनि सरकारले राजस्व नतोकेका कारण आफूले पूर्जी दिन बन्द गरेको बताउनु भयो।
पहिला क्युफिटको हिसाबले दिने गरिन्थ्यो, त्यसको सरकारले अहिलेसम्म राजस्व तोकेको छैन, त्यसले गर्दाखेरि मैले अब अनेलो भएर मैले रोकेको
हो। अन्तर्राष्ट्रिय बजार ओगटेको नेपाली हस्तकला तथा फुरू संकलनको लागि सरकारले राजस्व तोकेर पूर्जी वितरण खुला गरेमा हस्तकलाले देशमा आर्थिक रूपले पनि टेवा पुग्ने देखिन्छ। सत्यराज सिंह, रेडियो नेपाल बझाङ।
अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको 9 अर्ब 50 करोड अमेरिकी डलर बराबरको रकम रोक्का गरेको छ। अफगान सरकारको स्वामित्व रहेको अफगानिस्तानको केन्द्रीय बैंकको नाममा अमेरिकामा रहेको 9 अर्ब 50 करोड बराबरको सम्पत्तिलाई रोक्का गरेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अरबी संचार माध्यम अल जजिराले जनाएको छ। अफगानिस्तानको केन्द्रीय बैंक द अफगान बैंकका निमित्त प्रमुख अजमल अहमादीले ट्वीट मार्फत अमेरिकाबाट अफगानिस्तानमा अब कुनै डलर प्राप्त नहुने उल्लेख गर्नुभएको छ। तालिबानले सरिया कानूनका आधारमा महिलाका हक अधिकारप्रति प्रतिबद्ध रहेको बताएको छ। अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि तालिबानले आज पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको हो। तालिबान समूहका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा तालिबानी नेता मुल्लाह अब्दुल घानी आफ्ना सहयोगी सहित अफगानिस्तान आइपुगेको बताउनुभयो। करिब 10 वर्षपछि निर्वाचनमा रहेका तालिबानका संस्थापक नेता अफगानिस्तान फर्किनु भएको हो। अफगानिस्तानमा सन् 2001 अमेरिकी सेनाको प्रवेशपछि नेताहरू निर्वासित हुनु भएको थियो। यसै गरी करिब 3 दशक अघि तालिबानले लगाएको बन्देज खुला गरेसँगै आजबाट अफगान छात्रा विद्यालय जान थालेका छन्। इरानको सीमा नजिक रहेको हेरात शहरका गल्लीहरूमा छात्राहरू स्वतन्त्र रूपमा विद्यालय जान थालेको अन्तर्राष्ट्रिय संचार माध्यम एएफपीले उल्लेख गरेको छ। सन् 2090 तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि अधिकांश महिलाको विद्यालय पहुँचमा बन्देज लगाइएको थियो। अब आर्थिक समाचार।
नेपाल उद्योग परिसंघ सीएनआईले बुधबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी आर्थिक क्षेत्रको सुधारका सम्बन्धमा सुझाव पत्र हस्तान्तरण गरेको छ। सुझाव पत्रमा सरकारको न्यूनतम साझा कार्यक्रम र अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक अवस्थाको जानकारी पत्रमा उल्लेख भए बमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि सीएनआईले अघि बढ़ाएको मेक इन नेपाल स्वदेशी अभियानले महत्वपूर्ण सहयोग पुर्याउने भन्दै विभिन्न 34 क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औल्याएको छ। सुझावमा साना तथा मझौला उद्योगलाई परियोजना धितोमा 5 करोड़सम्म ऋण उपलब्ध गराउन च्यालेन्ज फण्डको व्यवस्था गर्नुपर्ने, स्वदेशी उत्पादनको प्रवर्धनका लागि स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने तथा स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने मापदण्ड र गुणस्तर सम्बन्धी प्रावधान, आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनुपर्ने लगायतका विषयहरू समेटिएका छन्। सुझाव पत्र ग्रहण गर्दै अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योग स्थापना र सञ्चालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने विश्वास दिलाउनुभयो। कार्यक्रममा सीएनआईका अध्यक्ष विष्णु कुमार अग्रवालले सीडीसी रेसियो खारेजीले सृजना गरेको अन्यल चाँडै हटाउन आग्रह गर्नुभयो। बुधबार नेपाली शेयर बजारको निफ्टी परिसूचकले नयाँ रेकर्ड कायम गर्दा कारोबार रकम पनि नयाँ रेकर्ड नजिक पुगेको छ। बुधबार निफ्टी सूचक 37.87 अङ्कले बढेर 3,198.19 बिन्दुमा पुगेको छ। यसअघि निफ्टी सूचकले 3,178.91 बिन्दुको रेकर्ड बनाएको थियो। बुधबार उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड निर्माण भएको हो। बुधबार कारोबार रकम रेकर्ड नजिक पुगेको छ। यस दिन कारोबार रकम 21 अर्ब 31 करोड़ रूपियाँ भन्दा माथि पुगेको छ। यसअघि नेप्सेमा 21 अर्ब 53 करोड़ रूपियाँ सम्मको शेयर कारोबार भएको थियो। बुधबार 21 अर्ब 31 करोड़ 34,89,269 रूपियाँ बराबरका 3,65,09,751 किता शेयरहरू किनबेच भएका छन्। बुधबार 9 कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन 2 उपसमूहको सूचक नकारात्मक भएको छ भने बाँकी 11 उपसमूहको सूचक सकारात्मक भएको छ। नेपाल राष्ट्र बैंक र त्रिभुवन विश्वविद्यालय बीच प्रागिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने समझदारी भएको छ। समझदारी पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसी प्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर रामजी गौतमले हस्ताक्षर गर्नुभयो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
आयोजक समेत रहेको साबिक विजेता मालदीपसँग खेल्दै नेपालले यसपटकको साफ च्याम्पियनशीपको शुरूआत गर्ने भएको छ। पाँच राष्ट्रको सहभागिता रहने साफ च्याम्पियनशीप असोज 15 गतेदेखि मालदिप्समा शुरू हुँदैछ। सन् 2018 बंगलादेशमा भएको पछिल्लो साफको सेमी फाइनलपछि नेपाल र मालदिप्स बीच पहिलो पटक भेट हुनेछ। त्यति बेला नेपाल सेमी फाइनलमा मालदिप्ससँग 3-0 गोलले पराजित भएको थियो। यसपटक मालदिपसँग खेल्दै नेपालले साफको शुरूआत गर्नेछ। मालदिप्समा हुने साफ च्याम्पियनशीप नेपालले आफ्नो दोस्रो खेल श्रीलंका विरूद्ध असोज 17 गते खेल्नेछ। त्यस्तै तेस्रो खेल नेपाली टोली साफको सर्वाधिक सफल टोली भारतसँग असोज 22 गते खेल्नेछ। असोज 24 गते नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ। राउण्ड रोबिन लीगको शीर्ष दुई टोलीले असोज 27 गते उपाधिका लागि फाइनल खेल खेल्नेछन्। नेपाल टोलीले अहिलेसम्म साफको सेमी फाइनल पार गर्न सकेको छैन। यति बेला नेपाली टोली साफ च्याम्पियनशीपको तयारीका क्रममा पोखरामा प्रशिक्षण गरिरहेको छ। प्रशिक्षक अब्दुल्लाल अल मुतारीले साफ च्याम्पियनशीपको तयारीमा रहेको टोलीबाट सोमबार मात्र तेस्रो चरणको छनौटमा 28 खेलाड़ी छनौट गरेका थिए। पोखरा भ्रमणका लागि घोषणा गरेको 38 सदस्यीय टोलीबाट 10 खेलाड़ी सोमबार बाहिरिएका छन्। अनुभवी फरवार्डर भरत खवास, मिडफिल्डर विक्रम लामा र डिफेन्डर रञ्जित धिमाल साफ च्याम्पियनशीपको टोलीमा नहुने पक्का भएको छ।
अब मौसम। न्यूनचापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र बंगालको खाँडीको उत्तर पश्चिमी भागमा निम्नचापीय प्रणाली रहेकाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभरमा सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम 21.2, काठमाडौँको अधिकतम तापक्रम 28.2 डिग्री सेल्सियस, न्यूनतम 21.1, वर्षा 4.9 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 22.5, वर्षा 52.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 24.8, वर्षा 12.4 मिलिमिटर र दिपालको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनैतिक दल सम्बन्धी अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालद्वारा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता, जनता समाजवादी पार्टी नेपालको महन्त ठाकुर पक्षद्वारा पनि दल दर्ताका लागि आवेदन, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा, विगत 5 वर्षको अवधिमा नेपालको बहुआयामिक गरिबी घटेर 17.4% झरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदन, नेपालमा आज थप 3403 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमणबाट थप 42 जनाको मृत्यु, 2104 जना संक्रमण मुक्त, र अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको 9.50 अर्ब अमेरिकी डलर रोक्का। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार प्रसारण राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।